सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
नमस्कार, कार्यक्रम टॉकिंग स्पेस मा स्वागत गर्न चाहन्छु। म हुँ लरिसा। IMAP सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशन द्वारा प्रायोजित यस कार्यक्रम टॉकिंग स्पेस मा हामी सार्वजनिक स्थल अथवा पब्लिक स्पेस बारे छलफल गर्ने गर्छौं। यो कार्यक्रमको अहिले दोस्रो सिजन अथवा श्रृंखलामा छौं हामी, अनि पब्लिक स्पेसलाई अझै विस्तृत रूपमा बुझ्न खोजिरहेका छौं। विभिन्न अतिथिहरूसँग अन्तर्क्रिया गर्यौं विगतका हप्ताहरूमा, र यस्ता पब्लिक स्पेसको ऐतिहासिक र सांस्कृतिक पक्षलाई केलाउँदै यस्ता स्थलहरूलाई कसरी संरक्षण, सम्वर्धन र प्रवर्धन गर्न सकिन्छ भन्ने बारेमा पनि हामीले छलफल गर्यौं। यही सिलसिलामा आज यस कार्यक्रममा मैले विशेष गरी पोखरीहरूको ऐतिहासिक र सांस्कृतिक पक्षलाई समेट्ने जमर्को गरेकी छु। मैले काठमाडौँ उपत्यकाका तीनवटा पोखरीहरू, कमल पोखरी, नाग पोखरी र गहना पोखरीका सर्वसाधारणहरूसँग यी पोखरीको बारेमा वक्स पप लिएकी छु। यस पोखरीहरूको बारेमा रहेका ऐतिहासिक र सांस्कृतिक पक्षहरू त्यहीका सर्वसाधारणहरूले दिनुहुनेछ। तर त्योभन्दा पहिले पोखरीको बारेमा IMAP टीमको सहयोगमा हामीले तयार पारेको यो रिपोर्ट सुनाउन जाँदैछु। काठमाडौँ उपत्यकालाई पोखरीबाटै उत्पत्ति भएको भनेर बुझिन्छ। पौराणिक कथा अनुसार काठमाडौँ उपत्यकालाई पहिले नागदह नाम गरेको तालको रूपमा चिनिन्थ्यो। मञ्जुशीले त्यस पोखरीलाई चोबारबाट निकासेपछि अहिलेको काठमाडौँ उपत्यका बनेको भनिन्छ। लिच्छवीकाल तथा मल्लकालमा निकै राम्रा राम्रा शैलीमा स्तूप, मन्दिर, पाती पौवाहरूको निर्माण भएको पाइन्छ, र यी मन्दिर र स्तूपको साथसाथै विभिन्न ढुङ्गेधारा पोखरीहरूको पनि निर्माण त्यस कालदेखि नै भएको पाइन्छ। शहरलाई सुन्दर बनाउने, स्थानीय बासिन्दालाई पानीको उपभोग गराउने बाहेक पोखरीहरूको अरू पनि महत्वपूर्ण उद्देश्य रहिआएको पाइन्छ। यस्ता पोखरीलाई आगो लागेको समयमा निभाउने तत्वको रूपमा पनि लिने गरिन्थ्यो। त्यो बेलामा धेरै घरहरू काठद्वारा बनाइएको हुँदा आगोसँग लड्नको लागि यो निकै सहज उपाय पनि देखिने गरिन्थ्यो। काठमाडौँ उपत्यकामा सोही उद्देश्यको लागि भनेर थुप्रै पोखरीहरू बनाइए तापनि शहरीकरणका कारणले गर्दा यस्ता पोखरीहरू जोखिममा पर्न गएका छन्। काठमाडौँमा सबैभन्दा ठूलो पोखरी लैनचोर पोखरीलाई मानिन्थ्यो, जसको अस्तित्व धेरै अगाडि नै समाप्त भइसकेको छ र धेरै थोरैलाई मात्र थाहा छ यस पोखरीको बारेमा। यस ठाउँमा अहिले नेपाल स्काउटको भवन उपस्थित छ। पाटनमा गुइटा पुखु, जसलाई राजा सर्वानन्दले बनाएका थिए, र राजा अशोक वर्माले बनाएका लगनखेल पुखु ऐतिहासिक रूपमा महत्वपूर्ण मानिने दुईवटा पोखरीहरू हुन्। त्यस्तै तौदह, नाग पोखरी, सिद्ध पोखरी, पिम्बहाल पोखरी, रानी पोखरी, कमल पोखरी, गहना पोखरीहरू सांस्कृतिक र ऐतिहासिक रूपमा निकै महत्वपूर्ण पोखरीहरू हुन्। कमल पोखरी बाहेक हरेक यी पोखरीहरूको आफ्नै सांस्कृतिक महत्व रहिआएको छ। तौदह, नाग पोखरी र नागदहमा विशेषत नाग पञ्चमीको दिनमा दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ। त्यस्तै रानी पोखरीलाई भाइटिकाको दिनमा मात्र खोल्ने गरिन्छ। गहना पोखरीमा चैत्र पूर्णिमामा जात्रा लाग्ने गर्दछ। पोखरीहरू सार्वजनिक स्थल हुन् र यी पोखरीहरूको संरक्षण तथा सम्वर्धनमा स्थानीय निकायको साथसाथै आम नागरिक उत्तिकै जिम्मेवार हुनुपर्छ भनेर बुझिन्छ। टॉकिंग स्पेसको लागि म लरिसा। हजुर, भर्खरै सुन्नुभयो तपाईँले IMAP टीमको सहयोगमा हामीले तयार पारेको यो रिपोर्ट। अब हामी लागौं काठमाडौँका विभिन्न पोखरीहरूमा लिएको वक्स पप सुन्नतर्फ। त्यस पोखरीहरूसँग जोड़िएका ऐतिहासिक र सांस्कृतिक पक्षलाई नजिकैबाट निहाल्दैछौ आज हामी। अहिलेलाई सुनौ नाग पोखरी बारे त्यहीका बासिन्दाले दिनुभएको यो छोटो जानकारी।
मेरो नाम विक्रम दास महान्डर होइन, म सासारिङमा बस्छु। यो नागपुर चाहिँ यो सत्ययुगमा चाहिँ एउटा ज्याप्ले चाहिँ गोकर्ण गर्दै ज्याप्ले चाहिँ खट्नु बोकेर आएको थियो। त्यो बोकेर आउँदा आउँदा चाहिँ उसलाई चाहिँ एकदम थकित ल्याएर चाहिँ जुन त्यहाँ उसले एकछिन चाहिँ आराम लियो। आराम लिँदाखेरि उसले चाहिँ अब भोक लाग्यो भनेर पहिला पहिला त अब हाम्रो चाहिँ यो के भन्दाखेरि मकै भटमास खान चलन छ नि, मकै भरमास खाने खाइसकेपछि उसले फेरि त्यो खरपुन बोक्नु खोज्दाखेरि बोक्नु सक्दैन. ओ के भयो, मैले त्यत्रो चाहिँ गोकर्णदेखि खरपुन बोकेर आउँदाखेरि यहाँ बोक्न सक्ने कारण के भनेर उसले चाहिँ चिन्ताखेर ट्राई गर्छ. उसले सक्दै सक्दैन, नसिकिसकेपछि ओहो यो के रहेछ भनेर उसले त्यो साल चाहिँ त्यो साल हुन्छ पहिला पहिला न हाम्रो यो बगैँचाहरूलाई यो तकबजारबाट साल हुन्छ नि हाम्रो पहिला पहिला चलन त्यो साल खुवाउँदाखेरि त्यहाँ नाग हेर्छ. उसले भन्छ ओहो तिमीले मलाई यहाँ खनाएको भन्यो हजुर. उसले पनि नागदेखि डराउँछ. उसले भन्छ कि ओहो हजुर मैले चाहिँ भन्दाखेरि अब तिमीले मलाई यहाँ रोक्यो, अब म यहाँबाट चाहिँ म अन्डर सर्दिनँ, अब मलाई चाहिँ यहीँ बस्छु भन्यो. अब मैले के पर्यो भने तिमीले चाहिँ राजालाई गएर यो कुरा जारी गर भन्छ. अनि राजालाई गएर चाहिँ उसले जारी गर्छ. गर्दाखेरि राजाले आएर हेर्छ, हेर्छ अब नाग चाहिँ हुन्छ. अनि उसले अब म के गर्नु पर्यो भने मेरो नगरै नाग चाहिँ पोखरी बनाइदियो भनेर राजालाई उसले आदेश दिन्छ. आदेश दिएपछि उसले चाहिँ त्यो नागपुरी त्यहीँबाट बनेको हो होइन. अनि यो पछि नागपुर चाहिँ पछि बिहार भन्दै धेरै चाहिँ फोहोर भयो भइसकेपछि अब त्यहाँ बनाउने कसले भन्दाखेरि अहिले पछि हाम्रो श्रीमान ऐश्वर्यले त्यहाँनिर बनाइदिएको. अनि बनाइसकेपछि यो नागपुरी चाहिँ नागपुर चलन भएको हो. पहिले थियो यो नागपुरी चाहिँ पहिले एकदम फोहोर थियो, एकदम घिनाडो थियो नागपुरी. पहिले चाहिँ नाग पनि थियो अनि पछि चाहिँ अब यसरी चाहिँ त्यो राम्रोसँग बनाइदिएपछि नाग पनि उता राखेर बनाइदिएको छ. अनि त्यहाँबाट चाहिँ त्यो नागपुरी महोत्सव बन्ने चलन पनि यो ऐश्वर्यबाट सुरु भएको हो. नागपूजा पनि ऐश्वर्यले बनाइसकेपछि सुरु भएको, त्यो पनि पहिला अघि नागपुर गर्ने चलन थिएन. यति नै हो त्यहाँ कुरा. यो नागपञ्चमी दिनमै पूजा हुन्छ, त्यहाँ अघि पछि पूजा हुँदैन. नागपञ्चमी दिन चाहिँ त्यहाँ महोत्सव पनि गर्छ. नाग चाहिँ त्यहाँ महोत्सव जस्तो गर्छ, त्यहाँ ढुङ्गासँग चलाउँछ र अनि त्यहाँ चाहिँ ठाउँ ठाउँमा पसल लाग्छ, नागपुरी महोत्सव गर्छ. तर चाहिँ त्यहाँ पहिला ऐश्वर्य रालीले बनाउनु अगाडि यसो केही पनि थिएन. त्यहाँ खालि एउटा चाहिँ नाग पोखरीमा थियो, अहिले लिङ्गमा थियो. तर अहिले चाहिँ जुन नयाँ बनाइसकेपछि यो चलन आएको हो, पहिले चलन थिएन. नागपुर चाहिँ यो पुरातत्व विभागले हेर्नु पर्ने, किनभने यो चाहिँ पर्यटक बोर्ड पनि त्यहाँ पर्यटक चाहिँ यो हेर्नु पर्ने हो. तर त्यहाँ के छ भने नागपुरीमा चाहिँ अहिले चाहिँ अलि आजकल त्यो बाटो पनि नराम्रो छैन. त्यहाँ राति आएपछि किराकिरी अङ्गला मार्ने बस्ने र अनि आएर त्यहाँ जुन होटल छ त्यो होटलमा पनि अलि चाहिँ आजकल चाहिँ मासुस राखेर खुवाउँछ, त्यो चाहिँ अलि नमिल्ने जस्तो लाग्छ मलाई. तर वास्तवमा नागपुर भनेको एउटा चाहिँ के छैन, पर्यटक बोर्डले चाहिँ हेर्नुपर्ने चिज हो. तर पर्यटक बोर्ड त्यहाँ चाहिँ के छैन, त्यहाँ चाहिँ समिति छ नागपुरीमा, तर चाहिँ त्यो समितिले कुनै चासो देखाएको छैन, त्यहाँ राम्रोसँग चासो देखाएको छैन. त्यहाँ के गर्छ भने वर्ष दुईतिर माछा पाल्छ, माछा मार्छ चाहिँ फेरि त्यो माछा त्यहाँ मारेर मानव जिम्मी हुनुहुन्थ्यो. किन त्यो इतिहासिक पोखरी हो, नेपालको तिनै इतिहासिक पोखरी छ, एउटा कलन पोखरी, एउटा चाहिँ नागपोखरी, एउटा टौट हो नेपालको इतिहास पोखरी, एउटा चाहिँ हाम्रो सिधो पोखरी हो. तर यो जुन रानी पोखरी भयो किस्ता पोखरी हो यिनीहरू होइन, यिनीहरू पछि बनाएको. त्यो पनि एकदम सदीको पोखरी हो, कलन पोखरी पनि सदीको पोखरी हो, हाम्रो टौट पनि सजिवको पोखरी हो, र हाम्रो यो भट्टपुरको चाहिँ हाम्रो यो सिद्ध पोखरी पनि सजिवको. त्यो चिन्ता सबै कहानी मलाई आउँछ होइन. तर जाने के यो नागपुरको जाने अलि यो समिति पनि अलि राम्ररी व्यवस्थित गरिरहेको छैन. यो समितिले जाने अलि जाने अब के हो होइन, त्यहाँ अलिक फोहोर पनि छ. पहिले त्यहाँ जुन सन्देश मार्ग पहिले जाने बनाएको थिएन, हाम्रो योगदान दाईको अध्यक्ष हुँदाखेरि त्यो सन्देश मार्ग भवन त्यहाँ बनायो. अहिले चाहिँ मान्छे असी योगदान पहिला पनि हाम्रो गर्व भयो, मान्छे कतिमा यहाँ सन्देश मार्ग बनिदिनु हुँदैन. नागपुर हो भन्दाखेरि त्यहाँ अध्यक्षले चाहिँ अलि पैसा मिलाएर खाएर बनाएको सन्देश मार्ग. त्यो धेरै पछि कुरा हो, सन्देश मार्ग बनाएको 54 साल 55 सालतिर अघि त्योभन्दा अघि थिएन सन्देश मार्ग. त्यहाँ नागपुर मात्रै थियो, त्यो सन्देश मार्ग धेरै पछि आएर बनाएको. अब यो कुरा के भन्छ, समितिले चाहिँ त्यहाँ राम्रोसँग ढङ्गले हेरेन. यही मात्रै हो त्यहाँ यो हाम्रो नागपुर भनेको चाहिँ यो इतिहास पोखरी हो. र यसलाई चाहिँ हाम्रो चाहिँ पर्यटक बोर्डले चाहिँ हेर्नुपर्छ, किन यो पर्यटक बोर्डले हेऱ्यो खण्डमा जाने नागपुर केही सुधार हुन सक्छ र त्यहाँ टुरिस्टहरू पनि आउन सक्छ. पर्यटक बोर्डले हेऱ्यो भने यसको केही राम्रो हुनसक्छ, किनभने ध्यान दियो भने चाहिँ अब हेर्नुहोस् थमेल नजिकै छ, राजवाड नजिकै छ, त्यहाँ पर्यटकहरू अब बढ्न सक्छ आउन सक्छ. तर यो रोचक छ यसमा, तर अब यसमा चाहिँ सरकारले चाहिँ पर्यटक बोर्ड र यो सांस्कृतिक हाम्रो मन्त्रालयले हेर्नु पर्यो. नागपुरले कसरी हुन्छ त्यसले यसो जिम्मा पर्यटक बोर्डले लिएर भने राम्रो हुन्छ.
हजुर श्रोता, भर्खरै सुन्नुभयो नाग पोखरीको बारेमा त्यहीका स्थानीय बासिन्दाले दिनुभएको जानकारी. अहिले कार्यक्रममा समय भएको छ छोटो विश्रामको. विश्रामपछि जुद्ध फायर ब्रिगेडका चीफ लीलाराज याछा मगरसँगको अन्तर्क्रिया राख्नेछु. टकिङ स्पेस सुन्दै गर्नुहोला.
सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौ त आजैबाट सोचौं, केही गरौं.
a social initiative by IMAP, Social Science Baha, and Ford Foundation.
कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु श्रोता. आज वक्स पपमा हामीले विभिन्न पोखरीहरूको बारेमा त्यहीका सर्वसाधारणहरूद्वारा बुझ्ने प्रयास गर्दैछौ. यसै क्रममा पब्लिक स्पेसलाई विभिन्न जोखिमबाट बचाउन पनि उत्तिकै महत्वपूर्ण छ र आगोबाट पब्लिक स्पेसलाई जोगाउन र साथसाथै आगो नियन्त्रणमा आइपर्ने समस्याहरू, साँगुरा बाटोको कारण ज्यान तथा धनजनको क्षति र यसको समाधानको बारेमा छलफल गर्न म काठमाडौँ दमकल पुगेकी थिएँ. लीलाराज याच्छा मगर, जो युद्ध फायर ब्रिगेडका चिफ हुनुहुन्छ, उहाँसँगको अन्तर्वार्ता अब हामी सुनौ.
म लीलाराज याच्छा मगर, काठमाडौँ महानगरपालिका अन्तर्गत रहेको यो युद्ध फायर ब्रिगेडको चिफको रूपमा कार्यरत छु. म नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको यो युद्ध फायर ब्रिगेड, जब नेपाल सरकार मन्त्री परिषदको निर्णयपछि काठमाडौँ महानगरपालिका अथवा स्थानीय निकायलाई हस्तान्तरण गर्ने कार्यपछि जब यो युद्ध फायर ब्रिगेड काठमाडौँ महानगरपालिकामा आयो, त्यसपछि मैले एज ए चिफको रूपमा मैले अहिलेसम्म कार्यरत गर्दैछु. विशेष त सार्वजनिक भन्दा खाली जग्गाहरूको संरक्षणको विषय र त्यसमा चाहिँ फायर हेजार्डहरूलाई कसरी नियन्त्रण गर्ने, त्यसबाट निस्किने आग लागि अथवा कुनै पनि डिजास्टरबाट हामीले पब्लिकलाई अथवा जनतालाई चाहिँ कसरी सुरक्षा गर्ने विषयमा, पहिलो कुरो त सार्वजनिक स्थान, यो जुन खाली स्थान हो त्यसमा आग लागि जन्ने सामानहरू कस्ता कस्ता सामानहरू त्यहाँ रहेका छन् र त्यसबाट आग लागि हुने सम्भावनाहरू के छन् भन्ने कुराहरूमा चाहिँ हामी पहिला सचेत हुनु आवश्यक छ. जस्तै त्यो खाली स्पेसमा, खाली जग्गामा आगलागीलाई सहयोग गर्ने साधनहरू, जस्तै अहिलेको यो हाम्रो यो आगलागीको जनरल आगलागी हुन्छ, जस्तै खाली स्पेसमा भएकोहरूमा जनरल आगलागी भनेको तपाईँको काठहरू, सामान्य काठहरू, त्यसमा चाहिँ सुकेका घाँस पातहरूबाट पनि त्यस लाग्ने सम्भावना हुन्छ. र त्यसमा चाहिँ कस्तो हुन्छ भने सुकेको अवस्थामा बाटोमा हिँड्दाखेरि सामान्य मान्छेले चुरोड खाने, चुरोडको खुट्टाहरू फालिदिने, सलाईहरू चाहिँ फालिदिने गरेर त्यहाँबाट आगलागी हुँदाखेरि बाहिर अरू ठाउँमा चाहिँ आगलागी हुने सम्भावनाहरू धेरै हुन्छ. त्यसैको लागि पनि हामीले त्यसको संरक्षण समर्थन गर्नुपर्छ जस्तो मलाई लाग्छ. र दोस्रो कुरो म के भन्छु भने अहिलेको समस्या भनेको हाम्रो यो काठमाडौँ भ्यालीमा, विशेष गरेर काठमाडौँ भ्यालीको कोर एरिया लगायत मैले हामीले अहिलेसम्म रिङ रोड भन्दा बाहिर पनि हामीले त्यस्तो कुराहरू एकदम फेस गरिरहनु परेको छ. एकदम साँगुरो बाटोको कारणहरू गर्दाखेरि आगलागी नियन्त्रण गर्न धेरै कठिन भइरहेछ. यो हाम्रो एउटा च्यालेन्जको विषय पनि भइरहेछ. त्यस्तो साँगुरो बाटोहरूमा जान एक त हामीसँग भएको यो ठुला साधनहरू, जुन जोखिम भएको ठाउँ छ त्यो ठाउँसम्म पुग्न नसक्ने अवस्था छ. त्यस ठाउँमा जानलाई भरसक त हामीसँग भएको सानो हाम्रो फायर ट्रक्सहरू युज गर्छौँ. र अनि अर्को कुरो के हुन्छ भने त्यो आगोको प्रकृति हेरेर, यो साँगुरो रोड मात्रैले गर्दाखेरि त्यो च्यालेन्ज होइन कि तपाईँको आगोको प्रकृतिले गर्दाखेरि पनि त्यो च्यालेन्जहरू हुनसक्छ. जस्तै म भन्छु तपाईँको कुनै पनि ठाउँमा सानो इलेक्ट्रिक सर्टकट भयो, ग्यास लिकेजबाट आग लागि भयो, तपाईँको इन्भर्टरमा आग लागि भयो भने हामीसँग भएको त्यो दमकलै लोएर दमकलबाटै पानी हाल्नुपर्ने आवश्यकता पनि छैन. त्यहाँ एक्जिस्टिङ दमकलमा भएको अथवा हामीले यो फायर सेफ्टीको साधनहरू पनि प्रयोग गरेर घरमा राखेको छौँ, त्यो साधनहरूबाट युज गरेर पनि हामीले त्यस्तो किसिमको आगलागीहरू नियन्त्रण गर्न सक्छौँ. र दोस्रो कुरो भयो हाम्रो यो हाइराइजिङ बिल्डिङहरू, अहिले हाम्रो यो काठमाडौँ भ्यालीमा मात्रै तपाईँको के हेर्नु भने अहिले 20-22 तलाका के भवनहरू बन्दैछन्, त्यो पनि एउटा हाम्रो यो फायर ब्रिगेडको लागि चाहिँ एउटा ठुलो च्यालेन्ज भइरहेको छ. किनकि हामीसँग त्यति हाइटसम्म आगलाई नियन्त्रण गर्ने साधनहरू छैनन्. म्याक्सिमम हामीसँग भएको ल्याडर युज गरेर कुनै पनि ठाउँमा आगलाई नियन्त्रण गर्ने भनेको 10-11 तला म्याक्सिमम त्यति मात्रै हो. यो चाहिँ हाम्रो काठमाडौँ यो फायर ब्रिगेड अथवा फायर ब्रिगेड हाम्रो नेपालको सम्पूर्ण फायर ब्रिगेडको एउटा च्यालेन्जको रूपमा आइरहेको छ. आगलागीको विषयमा हामीले सबैभन्दा पहिलो कुरो चाहिँ हामीले यो पब्लिक एवेरनेसको कुराहरू जनचेतनक रूपमा चाहिँ हामीले गभर्मेन्टबाट हुन्छ, एनजिओ लेभलबाट हुन्छ, काठमाडौँ महानगरपालिका, नगरपालिका, स्थानीय निकाय, वार्ड लेभलसम्म हामीले चाहिँ एउटा जनचेतनाको रूपमा चाहिँ जानुपर्छ जस्तो लाग्छ मलाई. किनभने तपाईँको कुनै पनि आगोलाई हामीले आइडेन्टिफाई गर्न मात्रै सक्यौँ भने पनि त्यो आगलागी नियन्त्रण गर्ने साधन हाम्रो घरभित्रै हुन्छ. जस्तै तपाईँको एउटा कुनै पनि घरमा एउटा फायरिङ एक्सटिङ्विसर झुन्डाइरहनु भएको छ, त्यो फायरिङ एक्सटिङ्विसर तपाईँले राम्रोसँग परिचालन गर्न सक्नुभयो भनेर राम्रोसँग त्यसलाई प्रयोग गर्न जान्नुभयो भने कुनै पनि प्रकारको आगो लागि नियन्त्रण त्यसले गर्न सक्छ. जस्तै तपाईको अहिले हाम्रो आगलागीको विषयमा मैले जनरल आगलागीको कुराहरुमा जनरल आगलागीमा हामीले पानी प्रयोग गर्दाखेरि हुन्छ हाम्रो यो काठमाडौँमा एउटा कस्तो सम्म कन्सेप्ट छ भने तपाईको आफ्नो घर नजिकको एउटा फोहोरको थुप्रोमा आगलागी भयो भने पनि दमकल आएर आगलागीले त्यो आगो निमाउँछ भन्ने कन्सेप्ट त्यो होइन त्यस्तो होइन हामीले नै प्रयास गरौँ र पहिलो कुरो आगो के हो त आगोलाई चाहिँ पहिचान गर्ने चाहिँ प्रयास गरौँ जस्तै मैले भनिहालेँ हाम्रो घरभित्रै भएको साधनले आगो नियन्त्रण हुन्छ भने यो दमकलै बोलाएर हाम्रो क्षति भइसकेपछि नियन्त्रण गर्नलाई किन लाग्ने त्यसको लागि हामीले चाहिँ एउटा हामी आफैमा पनि जागरूक हुनुपर्छ र दोस्रो कुरो हामीले अलिकति सम्बन्धित निकायहरूबाट पनि यस्तो किसिमको जनचेतनाको कार्यक्रमहरू लैजानुपर्छ म भन्छु हाम्रो यही काठमाडौँ फायर ब्रिगेडबाट पनि त्यस्तो किसिमको जनचेतनाको कार्यक्रमहरू लैजान सक्नुपर्छ हामीले कतिपय ठाउँहरूमा त्यो पनि गरेको छौँ हामीले सुरक्षा निकायहरूमा पनि आगोको प्रकारहरू आगोलाई कसरी नियन्त्रण गर्ने आगलाई भयो भने हामीले पहिला आफू सेफ्टी भएर कसरी काम गर्ने भन्ने कुराहरूमा त हामीले सानसानो पालिङहरू जस्तै दिइ पनि रहेको छौँ डेमोन्स्ट्रेसनहरू पनि गराइराखेको छौँ र यो चाहिँ हामी एकदम पब्लिक लेभलमा साधारण एकजना जनता समय पुग्नुपर्छ किनभने तपाईँको मैले आगोको आइडेन्टिफाई भने हामीले जनरली आगोलाई हामीले पाँच प्रकारमा चाहिँ आइडेन्टिफाई गरेको छौँ जस्तै एउटा आगो हाम्रो जनरल आगोहरू जस्तै काठपात यसमा लाग्ने आगो त्यस्तो आगोलाई हामीले नियन्त्रण गर्न खालि पानी युज गर्दा हुन्छ बस सिद्धि तर हामीले प्रयास गर्नु पर्यो दोस्रो आग लागि भनेको तपाईँको लुब्रिकेन्ट्सहरूमा लाग्ने आग लागिहरू लुब्रिकेन्ट्समा लाग्ने आग लागिलाई हामीले अरू केही होइन त्यहाँ चाहिँ जस्तै त्यसलाई प्रयोग गर्ने साधनहरू त अरू पनि छन् जस्तै मेकानिकल फर्महरू युज गर्ने भन्ने कुराहरू छन् त्यो सबैको घरमा राख्ने सम्भव पनि छैन र प्रयोग गर्न सकिँदैन तर हामीसँग भएको एउटा फायरिङ एक्सटिङ्विसरले त्यसलाई नियन्त्रण गर्न सक्छौँ त जनरल फायरलाई पनि गर्न सकिन्छ तेस्रो फायर भनेको तपाईँको इलेक्ट्रिक सर्टकटहरूबाट हुने फायरहरू त्यो फायरलाई पनि तपाईँको जनरली पानी युज नगरौँ त्यसलाई चाहिँ फायर एक्सटिङ्विसरबाट पनि नियन्त्रण गर्न सकिन्छ अर्को चौथो भनेको तपाईँको ग्यासहरूमा लाग्ने आग लागिहरू त्यसलाई पनि हामी पानी युज नगरौँ फायर एक्सटिङ्विसर युज गरे पुग्छ पाँचौँ भनेको अहिले खानीहरूमा तपाईँको खानी भन्दाखेरि फलामहरू यस्तो खानीहरूमा लाग्ने आगोहरू हाम्रो नेपालमा अलि इन प्र्याक्टिसमा नभएको हुनाले हामीसँग त्यसको साधनहरू पनि छैन तर त्यसलाई पनि डिसिपी भन्ने एउटा ड्राई केमिकल पाउडरहरू युज गर्दाखेरि नियन्त्रणमा आउँछ भन्ने छ हामीसँग त्यस्तो किसिमको खानीहरू नभएको हुनाले हामीसँग त्यस्तो इन प्र्याक्टिसमा छैन यति पनि हामी यति कुरा मात्रै हामीले जानेर हामीले त्यो आगो नियन्त्रण गर्ने प्रयास गऱ्यौँ म त भन्छु प्रत्येक कोठामा सकिन्छ भन्ने कोठामा सकिँदैन एउटा फ्ल्याटमा त्यो पनि सकिँदैन भने एउटा घरमा एउटा फायरिङ एक्सटिङ्विसर राखौँ त्यो फायरिङ एक्सटिङ्विसरले तपाईँको यी पाँचवटै प्रकारको आगलागीहरू नियन्त्रण गर्न सकिन्छ यो आगलागी नियन्त्रणको विषयमा चाहिँ अहिलेको एकदमै ठुलो च्यालेन्ज अथवा एउटा समस्या भनेको हाम्रो फायर ब्रिगेडको लागि एउटा पानी पनि हो हामी पानी बिना यो आगलागी नियन्त्रण गर्ने कल्पना समेत पनि गर्न सकिँदैन किनकि हरेक आगोहरूमा चाहिँ हामीले पानीको सहायता लिनै पर्छ जनरली हामीलाई थाहा छ के अरे आगलागी नियन्त्रण गर्न आगो नियन्त्रण गर्न पानी चाहिन्छ र पानीको समस्या हाम्रो काठमाडौँको लागि यो सायद काठमाडौँ बस्ने प्रत्येक नागरिकले बेहोरिरहेको समस्या हो म तपाईँहरूलाई एउटा सानो हिस्टोरिकल कुराहरू राख्न चाहन्छु यो फायर ब्रिगेड भूतपूर्व प्रधानमन्त्री युद्ध शमशेर राणाले यसको इस्टाब्लिस गर्नुभन्दा अगाडि अथवा त्यो पिरियडमा अहिलेका हाम्रो यो राणाहरूको दरबारहरूमा प्राय गरेर सम्पूर्ण दरबारहरूको अगाडि अथवा दरबारहरूको कम्पाउन्ड एरियामा यो चाहिँ वाटर हाइड्रेन्टहरू छ त्यसमा यो हामीसँग भएको त्यति बेलाको पुरानो यो वाटर ट्याङ्की लेस दमकलहरूबाट पानी तानेर आग लागि नियन्त्रण गर्ने पनि एउटा राम्रो साधनको रूपमा प्रयोग गर्थे रे अब यो अहिले चाहिँ किनभने हामी कहाँ त्यस्तो किसिमको हाइड्रेन्टहरू पनि छैन र पानी पनि नभएको कारणले त्यही अहिले त हामीले अलिक यो कुराहरू कल्पना गर्न सकिँदैन यदि यसरी नै हामीले कुनै पनि स्थानहरूमा अहिले हाम्रो एकदमै पानी इनफ पानी काठमाडौँ भ्यालीमा भयो र सार्वजनिक स्थानहरूमा जस्तै अहिले हामीले भन्यौँ खाली स्पेसहरू खाली जग्गाहरूमा यस्तो किसिमको हाइड्रेन्टहरू वाटर हाइड्रेन्टहरू राख्यौँ भने एक त हामी सबैले पानी खाने स्रोत पनि हुने दोस्रो कुरो बाई द वे आग लागि भइहाल्यो भने तपाईँको एउटा 1500 लिटरको पानी हानेर फेरि अहिले हामीले कस्तो समस्या छ भने 7-8 किलोमिटर टाढा गएर पानी भरेर ल्याएर फेरि त्यो आगलाई नियन्त्रण गर्ने एउटा समस्या छ हामीले जति त्यो 1500 लिटरले निभायौँ फेरि त्यो 7-8 किलोमिटर पारीबाट चाहिँ त्यो पानी ल्याउँदाखेरि त्यो आगो जत्रातत्रै हुन्छ यदि त्यो ठाउँमा हामीलाई पानीको चाहिँ सुविधा भयो भने हामीले रेगुलरली चाहिँ त्यसरी आगलाई नियन्त्रण गर्न सकिन्छ यदि हामीसँग पानी प्रशस्त भयो भने यो चाहिँ हाम्रो एउटा ठुलो समस्या हो र अब त्यति बेलाको मैले अब तपाईहरुलाई जोडे प्राय गरेर हामीले हेर्यौं भने त्यो दरबार अगाडि दरबार कम्पाउन्ड एरियामा चाहिँ यो वाटर हाइड्रेन्टहरु छ अझै पनि त्यो वाटर हाइड्रेन्टहरुबाट चाहिँ कतिबेर मात्रै पानी आउँछ रे भन्ने सुन्ने छ र त्यति बेला चाहिँ हामीले डाइरेक्ट खानेपानीको लाइनमा त्यो हाइड्रेन्टहरु बिछाएर डाइरेक्ट दमकल युज गरेर चाहिँ त्यसरी पानीको स्रोतलाई चाहिँ पानीको अभावलाई पूर्ति गर्ने चलन थियो रे अब अहिले यो इतिहास भइसकेको छ हाम्रो यो आगलागीको विशेष गरी यो काठमाडौँ भ्यालीमा अथवा काठमाडौँ भ्यालीदेखि बाहिर काठमाडौँको नजिक ठाउँहरूमा अहिलेसम्म आगलागी नियन्त्रण भएको रेकर्डहरूमा हाम्रो वार्षिक पर डे एउटा एक्सिडेन्टहरू जस्तो हुन्छ जस्तै हामीले वार्षिक रूपमा 350-380 को आरआरीमा यो तीन वर्षमा चाहिँ यही एराउन्डमा चाहिँ छ जस्तै यसले गर्दाखेरि हामी के भन्न सक्छौँ भने पर डे चाहिँ एउटा एक्सिडेन्टहरू हुन्छ फायर सम्बन्धी एक्सिडेन्ट यो चाहिँ हामीसँग अहिलेसम्म भएको डाटा औसतमा एक दिनमा एउटा आगलागी जस्तो हुन्छ वार्षिक यो अर्बन एरियामा आगलागीको कारण भनेको विशेष त यो अहिलेको यो ड्राई सिजनको सबैभन्दा म्याक्सिमम आगलागी हुने सम्भावना भनेको इलेक्ट्रिक सर्टकट र लोड सेडिङ पछि हामीले प्रयोग गर्ने अरू बत्ती उज्यालोको लागि प्रयोग गर्ने अतिरिक्त अरू साधनहरू उज्यालो अथवा हामीले घरको युज प्रकारले युजको लागि प्रयोग गर्ने साधनहरू जस्तै तपाईँहरू इन्भर्टर भयो जेनेरेटरबाट चाहिँ बत्ती लगाउने अथवा त्यसबाट चाहिँ काम गर्ने भयो त्यसको अब वैकल्पिक रूपमा के साधनहरू प्रयोग गर्छौँ त्यो साधनहरूबाट चाहिँ म्याक्सिमम आग लागि हुने सम्भावना बढी हुन्छ जस्तै अर्बन एरियामा चाहिँ कस्तो हुन्छ भने रुरल एरियामा जस्तै चैत वैशाखको सिजनमा बढी हुन्छ भने यो अर्बन एरियामा चाहिँ हामीले हाम्रो यो एउटा इन प्र्याक्टिस हो है फेरि इन प्र्याक्टिसमा चाहिँ यो लोड सेडिङको समय अथवा ड्राई सिजनको समय र म्याक्सिमम यो शहरी क्षेत्रको आग लागि भनेको इलेक्ट्रिक सर्टकट ग्यास लिकेज र हामीले प्रयोग गर्ने वैकल्पिक साधनहरू सर्टकटबाट नै हुन्छ
हजुर श्रोता भर्खरै सुन्नुभयो लीला राजा छ मगरसँगको अन्तक्रिया तपाईँ सुन्दै हुनुहुन्छ टकिङ स्पेस म लरिसाको साथमा सोसियल साइन्स बाहा र फोर फाउन्डेशनद्वारा प्रायोजित यस कार्यक्रममा तपाईँ सुन्न सक्नुहुन्छ हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र त्यसपछिको ट्राफिक अपडेट पछि अहिले पुनः समय भएको छ अर्को छोटो विश्रामको विश्रामपछि हामी सुन्नेछौ कमल पोखरी र गहना पोखरीका स्थानीय बासिन्दाको आवाज कतै नजानुहोला टकिङ स्पेस सुन्दै गर्नुहोला
सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो यसका लागि आजैबाट जुटौं केही गरौं
अ सोशल इनिशिएटिभ बाइ आइम्याक सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन
पुनः स्वागत गर्न चाहन्छु श्रोता अब हामी फेरि पनि लागौं कमल पोखरी र गहना पोखरीमा मैले लिएकी वक्स पप सुन्नतर्फ एकैछिन ऐतिहासिक र सांस्कृतिक पक्षलाई फेरि पनि हेरौं यी पोखरीहरूको अनि सुनौ के भन्न चाहनुहुन्छ त्यहाँका सर्वसाधारणहरू
मोहन देवी श्रेष्ठ हो वर्ष चाहिँ 69 भयो पोखरीको बारेमा त अब पहिला पहिला यस्तो छैन पछि बनाएको होइन पहिला पहिला वा ढल हो कि कहाँबाट आउँथ्यो पानी होइन अहिले चाहिँ मिसिनबाट निकालेको छ अस्त चन्न पानी थियो अनि बेलुका बेलुका यसो घुम्न आउने हामी जात्रामा पूजा हुन्छ पहिलो दिन त्यो भाटे जात्रा हुन्छ त्यहाँ पछि थान पूजा होइन थान पूजा पछि अनि यो जात्रा सुरु हुन्छ पोखरी जात्रा गर्छ अनि त्यो पछि एक दिन चाहिँ डबलीमा राख्छ होइन डबलीमा राखेपछि उहाँ लगेर भातपट्टि नि खट जुराउँछ होइन भातपट्टि नि 2-3 दिन पछि त्यहाँ खट जुराउँछ त्यहाँ भातपट्टि र होइन आमा छोरी भन्छ वर्ष वर्षमा त्यसो जात्रा मनाइराखेको थियो गहना पोखरी
भोलि पुर्ने आज भयो भाटे जात्रा भोलिपल्ट जात्रा पुर्ने भयो त्यहाँ तुराल देवी जाने होइन त्यसको भोलिपल्ट परेवा भयो ल त्यहाँ भाटे जात्राको दिनमा छोरी चाहिँ बिहान पूजा लिएर जान्छ अनि पूजा लिएर आएपछि बेलुका आउँछ नुवाकोटबाट आउँछ आउनु साथमा त्यहाँ डबलीमा आमा चाहिँ राखी छोड्छ राखी छोडेको बेलामा छोरी आउँछ लाभा लस्कर लिएर आउँछ अनि चिन्चक्र घुम्छ आमालाई झोल्छ आमालाई झोकेपछि अनि पूजा उचाल्छ जोता रमाउँछ नाच्छ लोकल 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 नाच्छ अनि घुम्छ डबलीमा अनि सुनको लौरो चाहिन्छ सुनको चाँदीको लौरो चाहिन्छ होइन अनि छाटो घुमाउनु पर्छ क्षेत्र कस्तो रमाइलो हुन्छ ल आउनुहोस् हाम्रो घरमा बच्चादेखि ल्याएको कति भयो भन्ने अब बिसलाई दुई वर्ष कमलाई कति अठार वर्ष बिहेज भएको ल मैले यति मैले थाहा छ नानी पखेको त जो ल्याउँछ घुमाउँछ रमाइलो गर्छ त्यति हो सेटमा हुन्छ यसपालि त बच्चा सुधार वा खाया बरुवा गरे अनि जो भागुतिनीको छोरा लगेर चिल्ल्या अनि लो भनेर लिनु गएको त्यो बेला मैले बच्चाको यो छेरे कानमा त्यो खसेर यहाँ बच्चामा हामी यो खसेको हुनाले गर्न खोज्न आएको यो लिन आएको
म रामजी प्याकुरेल यहाँ गरौँ यो उत्तर कालो ट्याङ्की यो पछाडि पर्छ म यहाँको बासिन्दा हुँ है अब मेरो पाँच छ पुस्ता बितिसक्यो यही ठाउँमा अब यो ठाउँ कस्तो थियो भन्नुहुन्छ भनेदेखि यहाँ उयो अगाडिपट्टिको घरमा एकजना कप्तान हुनुहुन्थ्यो अहिले उहाँको वंश यहाँ छ यो आँपको बोट भएको ठाउँमा उहाँहरू त्यहाँ बस्नुहुन्थ्यो उहाँले मत्स्य पालन गर्नुभएको थियो यहाँ चाहिँ तपाईँको त्यो बल्छी हाल्यो ऊ बेलामा फिसिङ रड भन्थे त्यो हालेर दिनभरि मान्छे माछा मारेर आफूले मारेको माछा आफै किनेर लिएर जान्थे त्यसरी यो चलन चल्तीमा आएको थियो यहाँ कमल गुँ फुल्थ्यो यो हात्तीसार भन्ने ठाउँमा झन् हात्ती राखेको थियो दुई चारवटा त्यो हात्ती यो पोखरीमा आउँथ्यो नुहाउन ल्याउँथे अब यहाँ त्यो हात्ती आउँदा ओर्दा यता त्यता गरेर यो कमलको फुल सब फाँडियो गयो सबै सिद्धियो अब यो कमल पोखरीको यस्तो दुर्गन्धी ठाउँ भयो कि तपाईँको चौतर्फीको ढलाएर यही ठाउँमा छिर्ने सबैको भयभरको फोहोर ल्याएर यही ठाउँमा फाल्ने त्यसरी यो पोखरीको बर्बाद भयो अब हामीले मैले यो क्लबमा सम्हालेको पाँच वर्ष भयो अहिले पाँच वर्ष भयो म सहसचिव छु यो क्लबमा अब यो क्लबमा म आफै बसिसकेपछि यसलाई कसरी बचाउने त अब यहाँ ऊ त्यो गाडी भएको ठाउँमा चाहिँ नगरपालिकाको डम्पिङ साइड थियो त्यो गाडी भएको ठाउँमा पारी नगरपालिकाको डम्पिङ दुनियाँभरिको फोहोर बटुलेर ल्याएर त्यहाँ सङ्कलन गरेर राखेर त्यहाँबाट छानेर लैजाने अब यो हडताल भयो बन्द भयो भनेपछि पाँच सात दिनसम्म त्यो फोहोर ती कुहिने गनाएर दुर्गन्धित बस्न नहुने अब त्यसलाई कसरी हटाउने भनेर हामीले हरेक पहल गरेर त्यो डम्पिङलाई हटायौँ यहाँबाट डम्पिङ यहाँबाट पनि गयो अब त्यो डम्पिङलाई हटाइसकेपछि यो ट्राफिक थिएन यहाँ यो ट्राफिक पनि पछि आएको नक्साल नन्दीकेश्वर बालमा थियो यो ट्राफिक आयो त्यहाँ चढेर बस्यो है अब हाम्रो गुनासो हाम्रो माग थियो के भने यो चौकी पनि हटाउनु पर्छ यो ट्राफिक पनि हटाउनु पर्छ यो कमल पोखरीलाई संरक्षण गर्नु पर्यो कमल पोखरी त राम्रो चिनाउनु पर्यो नि त हामीले अब दुनियाँ कहीँ पनि नभएको सबै मानिसहरू यही ठाउँमा आएर वरिपरि चर्चेर बसेपछि यो फोहोर कहाँ जान्छ फोहोर त कहिले पनि हट्दैन हट्छ त यो फोहोर है अब यहाँ आयो अब मिडिया आउँछ एउटा इन्टरभ्यू लिएर जान्छ एउटा इन्टरभ्यू लिएर गएपछि अर्को अब त्यसको के थप्छ कुन राजनीतिलाई चाहिँ कुन कुरा चाहिएको छ हामीले त पाँच पैसा पनि कसैसँग लिएको छैन अब मानिलिनु त्यो सिटी सेन्टर त्यत्रो त्यहाँ छ अब उसँग हाम्रो डिमान्ड के भनेदेखि तेरो सिटी सेन्टर यहाँ छ हामीलाई केही सहयोग गर यो कमलभरि बनाउनु दे हामी बनाउँछौँ तेरो पनि त यो सिटी सेन्टरमा आउने मानिसहरू यहाँ घुम्न आउँदाखेरि तेरो पनि त त्यहाँ व्यापार त बढ्छ नि त कि होइन यहाँ ओभरअल भवन यत्रो छ अब यो ओभरअल भवन बनाउन दिने इन्जिनियरले नक्सा पास गरेर नगर विकासले गरेको भन्छन् नगर विकासले नक्सा पास गरेको भए त्यसको पार्किङ कहाँ छ त एक मल पर्यो चौरमा पार्किङ गर्ने भनेर नक्सा पास भएको यो सार्वजनिक जग्गा हो नि त सार्वजनिक जग्गामा चाहिँ व्यक्तिको चाहिँ पार्किङ गर्ने ठाउँ त बनाउनु पाइएन नि त पाइन्छ र तपाईँ आफै भन्नुहुन्छ अब हामीले उसँग पनि पैसा लिइरहेछ यहाँ पार्किङ गरे बापत यो कमलबरी सफा गर्नुपर्छ पैसाले हाम्रो अधिकार छ हामी कमलबरीको बासिन्दा भएको हुनाले कमलबरी बचाउनुपर्छ कमलबरी बनाउनुपर्छ के गरी बचाउने के गरी बनाउने होइन बाहिरको मान्छे को आउने छ यहाँ बनाउनुलाई को आउँछ त ल तपाईँ आफै भन्नुहोस् तपाईँको ठाउँमा तपाईँ आफ्नो ठाउँ बनाउन सक्नुहुन्न भनेदेखि यो ठाउँ कसरी बनाउनुहुन्छ म चाहिँ यही ठाउँको मान्छे हो नि त यहाँ बनाउनु पर्छ भनेर म लागिरहेको छु भने मलाई बनाउनु नदिने मलाई जाने घोग्राएर पर पठाउने अर्को बाहिरको मान्छे आएर बनाउँछ भनेर भन्छ आफ्नो घरमा भएको छोराछोरीलाई भात पकाएर खुवाउनु नसक्ने बाउआमाले अर्का छोराछोरी ल्याएर स्याहार्न सक्छ भने हुँदैन यो कुरोलाई तपाईँ आफै भन्नुहोस्
मेरो पहिला जन्महरू खोटाङ म यहाँको अहिलेको लागि स्थानीय बासिन्दा यहाँ बसेको बाइसे पोखरीबाट गहना पोखरीको जुन जात्रा लाग्थे पहिला नाना थानाबाट पानी आउने अर्को के छ भन्नुहुन्छ भने यो जुन कृणलदेवी भगवती कृणलदेवी भगवतीको छोरीलाई पोडेले बिहे गरे पोडेले बिहे गरिसकेपछि अनि यहाँ उहाँको छोरी चाहिँ यहाँ नुहाउन आउनुभयो नुहाउन आउँदा गहना हराएर नि गहना खोज्ने जात्रा यो राखेको यसमा अनि गहना पोखरी यसलाई भनिन्छ अर्को विशेष यसमा दसैँमा एउटा नारायण जात्रा लाग्छ तर यहाँ घुम्दैन यो वैशाखमा लागिन्छ वैशाख पूर्णेको भोलिपल्ट धार्मिक जात्रा चाहिँ यो जुन आजभन्दा 900 वर्ष आज त 2000 68 भयो भने 900 अर्शवर्माको राज्य भन्ने यो अर्शवर्माको राज्य अर्शवर्माको छोरी चाहिँ भेरकुटी चाइना गए त्यो गइसकेपछि यो नारायण थानको बारेमा नि अलि थाहा छ अरू बेसी चाहिँ त्यति मलाई थाहा भएन अनि यही ठाउँमा प्रजातन्त्र विभागको 1800 वर्ष अगाडिको इँटाहरू पनि हामीले यहीँ राखेका थियौँ त्यो पनि भेट्यो यो अहिले सनकुर विद्याराडाको गुठी संस्थान राखेको यही हो अनि आज सबै धरहर मेटेर गयो भने यो एउटा बाँकी चाहिँ छ
भर्खरै सुन्नुभयो गहना पोखरी र कमल पोखरीका सर्वसाधारणहरूको आवाज हस्त श्रोता कार्यक्रम टकिङ स्पेस सुन्नु भएकोमा धेरै धेरै धन्यवाद आईमैप सोशल साइंस बाहा र फोर फाउंडेशन द्वारा प्रायोजित यस कार्यक्रम तपाईले हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र त्यसपछिको ट्राफिक अपडेट पछि सुन्न सक्नुहुन्छ यदि तपाईलाई पनि केही जिज्ञासा छ वा केही सुझाव वा सल्लाह दिन मन छ भने हामीलाई रेडियो timemap.org मा सम्पर्क गर्न सक्नुहुन्छ म एकचोटि इमेल एड्रेस पुनः दिन चाहन्छु radio@webimap.org मा सम्पर्क गर्न सक्नुहुनेछ प्राविधिक मित्र लक्ष्मीलाई सहयोगको लागि धेरै धेरै धन्यवाद दिँदै अर्को हप्ता पुनः भेट हुने नै छ सार्वजनिक स्थललाई माया गरौं टकिङ स्पेसमा हामी फेरि पनि अर्को मुद्दाको साथमा अर्को हप्ता आउने नै छौ कार्यक्रम सुन्दै गर्नुहोला धन्यवाद
माया गर्नु भने आफैलाई किन्नु रहेछ त्यस्तो माया गर्नु भने आफैलाई किन्नु रहेछ धरतीको धुथुकी र बोली सबको सुन्नु रहेछ धरतीको धुथुकी र बोली सबको सुन्नु रहेछ माया गर्म भान्या आँखा हाम्रो अगाडि छ अगाडि नै बढ्नु पर्छ हाम्रो अगाडि छ अगाडि नै बढ्नु पर्छ विगत कति त भुल्दै मिली जुली जुट्नु पर्छ देशको माया